කටතිරකිට තදිතාගේ දිනගෙන දීතනින්තා ධානින්තා කටතිරකිට තදිතාගේ දිනගෙන
පුංචියනෝ ෆල්සා පුංචියනෝ ෆල්සා පුංචියනෝ ෆල්සා
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 උජාලෝ ෆල්සා मानिस जतिसुकै नै सुन्दर होस् तर कदर उसको गुण अनि स्वभावकै हुन्छ। नमस्कार, मिरमिरे उज्यालो भइसकेको छ, पानी पर्न रोकिएको छ, तर पनि आकाश खुल्न सकेको छैन अनि चिसो अझै छ। यो चिसोमा तपाईँको न्यानो माया पाउन आइसकेका छौ। उज्यालो पल्चाको साथमा आज शुक्रबार तपाईँको साथमा छु म सजना तिमल सिन्हा अनि प्राविधिक पाटो सम्हाल्दै हुनुहुन्छ मनोज विष्टले। उज्यालो रेडियो नेटवर्कको दैनिक बिहानी प्रस्तुति उज्यालो पल्चाको साथमा हामी पत्र पत्रिकाको संगालो काया कैरन सकिएपछि सधैँ आउँछौ अनि झण्डै 8 बजेसम्म रहनेछौ। रमाइला कुराकानीसँगै उपयोगी जानकारी पनि दिन्छौ। हामीसँग आज विश्व इतिहासमा आजको दिन आजका पाहुनामा विराटनगरमा 10 रूपियाँमा खाना खुवाउने काममा जुट्नुभएका दिलीप धाडेवासँगको भलाखुसारी।
यो काम शुरू गरेपछि मेरो श्रीमतीको नजरमा पनि मेरो इज्जत धेरै बढेको छ। किन भन्दाखेरि पहिला अब अल्छी गर्थे, उठ्थे, आरामले जान्थे, अब मेरो बुढीले पनि चिन्ता गर्छ, ओहो तपाईँले उठ्नुपर्छ, चाँडै सुतिहाल्नुहोस्, बिहान चाँडै उठ्नुपर्छ, त्यहाँ जानुपर्छ। मेरो जति साथीहरू त्यहाँ खट्दैछ त्यो साथीहरूको घरमा पनि सबको इज्जत बढेको छ।
धादिङका सरोज नेउपानेको घुमफिर अनुभव।
विद्यार्थी जस्तो देखेर पेन र पेन्सिल दिनुभएको थियो, केही कागजहरू पनि दिनुभएको थियो, बल्ब दिनुभएको थियो, अनि त्यसले चाहिँ मलाई एकखाले इन्सपायर गरेको छु म। अनि मैले भाषा बुझ्थेन त्यतिखेर, मैले हेर्थेँ मात्रै, म एक दिन यिनीहरूले के गर्दो रहेछ, कसरी बोल्दो रहेछ, म त्यो भाषा चाहिँ सिक्छु भन्ने त्यतिखेर मैले एउटा कमिट गरेको थिएँ।
मीडियामा आज आजको बजारसँगै गीत पनि छन्। उज्यालो पल्चाको सुरुमा हामी गीत सुन्छौ, त्यसपछि फेरि पनि आउँछौ।
पहाड मजाडो बड़ी तराई ले सिक्नु पर्छ, आज आए तराई मा पहाड ले सिक्नु पर्छ। हैन भने देश भक्ति हैन हाम्रो छाती भित्र,
हैन भने देश भक्ति हैन हाम्रो छाती भित्र।
माटोलाई चोट लाग्दा मुटुहरू रुनु पर्छ, मले दक्षिणका तिर्खाहरू उत्तरले मेट्नु पर्छ। हैन भने देशभक्ति हैन हाम्रो छाती भित्र,
हैन भने देशभक्ति हैन हाम्रो छाती भित्र,
माटोलाई चोट लाग्दा मुटुहरू रुनु पर्छ,
माटोलाई चोट लाग्दा मुटुहरू रुनु पर्छ।
दुईटाले भन्छ उजाडिए एउटा घर सबै मिली जोडु भन्छ। देशले भर्नु पर्छ विघ्न परे पाटलाई लेकाहरू भर्नु पर्छ। पहाडमा जाडो बढे तराईले सिक्नु पर्छ, आधी आए तराईमा पहाडले छेक्नु पर्छ। हैन भने देशभक्ति छैन हाम्रो छाती भित्र,
हैन भने देशभक्ति छैन हाम्रो छाती भित्र,
माटोलाई चोट लाग्दा मुटुहरू रुनु पर्छ,
माटोलाई चोट लाग्दा मुटुहरू।
स्वरूप राज आचार्यको स्वर, दिनेश अधिकारीको शब्द अनि आलोक श्रीको संगीतमा रहेको यो गीत सुन्यौं हामीले उज्यालो फल्चामा। उज्यालो फल्चाको साथमा हामी आउँछौ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौ अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्छौ। आज 2076 साल पुष 25 गते शुक्रबार सन् 2020 को जनवरी 10 तारीक हाम्रा लागि हरेक पल विशेष हुन्छन्, तर केही पलले मात्रै इतिहास बनाउँछन्। आजको दिनमा इतिहास रच्न सफल केही पल अबको पालोमा। 2070 साल पुष 25 गते नेपाली औषधिले अमेरिकी पुरस्कार पाएको थियो। नवजात शिशुको नाइटोमा हुने संक्रमण रोक्न नेपालले विकास गरेको जीवाणुनाशक औषधिले अमेरिकी सहयोग नियोगको विज्ञान तथा प्रविधि पुरस्कार पाएको थियो। सन् 1946 को जनवरी 10 मा संयुक्त राष्ट्रसंघको पहिलो बैठक बसेको थियो। लन्डनमा बसेको बैठकमा 51 वटा देशका प्रतिनिधि सहभागी थिए। संयुक्त राष्ट्रसंघ यो भन्दा पहिले लीग अफ नेशनको नामले परिचित थियो। सन् 1863 मा पहिलो भूमिगत रेलमार्ग सेवा शुरू भएको थियो। लन्डनको प्यारिङटनदेखि फारिङडनसम्म रेलमार्ग खुलेको थियो। सन् 1810 मा फ्रान्सका शासक नेपोलियन बोनापार्टले महारानी जोसेपाइनसँग सम्बन्ध विच्छेद गर्नुभएको थियो। सन् 1804 मा विवाह बन्धनमा बाँधिएको यो जोडी सन्तान नभएपछि छुट्टिएको थियो। र सन् 1972 बंगलादेशका संस्थापक पिता शेख मुजिबुर रहमान ढाका पुग्नु भएको थियो। उहाँले नै पूर्वी पाकिस्तानलाई पाकिस्तानसँग अलग गरेर बंगलादेश बनाउनु भएको हो। झाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। तपाई हुनुहुन्छ उज्यालो पल्सामा। आज शुक्रबार तपाईँको साथमा छु म सजना तिमल सिन्हा, अनि प्राविधिक पाटो सम्हाल्दै हुनुहुन्छ मनोज विष्टले। इतिहासमा आज स्तम्भमा हामीले महत्वपूर्ण जानकारी प्रस्तुत गर्यौं। धादिङका सरोज नेउपाने नेपालको सबै जिल्लामा पुगिसक्नुभयो। पेसाले ट्रेकिङ एजेन्सीका संचालक उहाँ कामकै सिलसिलामा सबैतिर पुग्नु भएको हो। बियोन्ड द लिमिट ट्रेकिङ आइसोलेसन ट्रेकिङ एजेन्सीका संचालक सरोज नेउपानेसँग साथी बिना नेउपानेले कुरा गर्नु भएको छ।
स्वागत छ यहाँलाई उज्यालो फल्साको घुम्दै फिर्दैमा।
थ्याङ्क यू भेरी मच।
कहाँ कहाँ घुम्नु भएको छ अहिलेसम्म?
म टुरिज्म सेक्टरमा चाहिँ 1994 इन्ट्री गरे हो। कलेज पढ्न आए पछाडि कलेजकै दौरानमा अनि केही काम गर्छ भन्ने क्रममा चाहिँ पूर्व कञ्चनजङ्घा पूर्वको ठाउँ हो त्यो, त्यसपछि महाकालु एरिया भन्छ, अनि त्यसपछि त्योभन्दा अलिकति आएपछि अरुण भ्याली भन्छ, अरुण भ्याली, त्यो सबै गइसकेको छु म। मैले अहिले भने जस्तो गइसकेको ठाउँ भन्छु म। अनि त्यस पछाडि एभरेस्ट बेस क्याम्प एरियामा भइहाल्यो, महाकालु बेस क्याम्प, वरुण नेसनल पार्क, त्यसपछि माउन्ट एभरेस्ट एरिया, खुम्बु एरिया भन्छौँ, त्यसपछि त्योभन्दा पश्चिमतिर आएपछि रोलवालिङ भ्याली, तासिलाचा पास भन्छ, त्यसपछि जुगल हिमालको एरिया पर्छ, त्यसपछि यो लाङटाङ एरिया पर्छ, अनि यो रुबी भ्याली भन्ने चाहिँ 2012 ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टानको साइट सम्भवतः नेपालको पूर्वदेखि पश्चिमसम्म हामी ग्रेट हिमालय भन्छौँ, त्यो अहिले म इन्टरप्रेनर भएँ। मैले 2000 चाहिँ साथीहरूको टिममा बसेर एउटा अध्यक्ष गरिरहेको छु। त्यो इन्टरप्रेनरको भित्रमा चाहिँ नेपालको धेरै ठाउँ घुम्ने एकदमै नगन्य मान्छेहरू हुनुहुन्छ, त्यो मध्ये एउटा म पनि पर्छु होला सायद।
मैले सुन्दा पनि अब प्रायः सबै ठाउँमा पुगिसक्नु भएको छ भन्ने सुने होइन। सुरुमा यो सेक्टरमा आउनको लागि चाहिँ अब कसैले आग्रह गर्यो यता आउँदाखेरि यस्तो राम्रो हुन्छ भनेर, कि तपाईँको आफ्नै आइडियाले चाहिँ यता लाग्नुभयो?
यसको दुईवटा छ, दुईवटा पाटो छ। एउटा चाहिँ म इन्सपायर भएको चाहिँ म सानै चाहिँ धेरै सानो मेरो चाहिँ रुबी भ्याली अथवा मनासोली एरियाभित्र पर्छ, धादिङ जिल्ला र गोर्खा जिल्लाको बोर्डर बसेरी भन्ने ठाउँ छ। त्यहाँ चाहिँ एउटा त्यो बेलामा एकदमै चर्चित रुट थियो त्यो गणेशमा रुट भन्ने, त्यो ट्रेकिङ जाने मान्छेहरू आउँथे र मेरो घर नजिकै एउटा डाँडो छ, त्यो डाँडामा क्याम्प गर्थे। अनि म सानो हुँदाखेरि त्यो त्यतिखेर आउने पर्यटकहरूले विदेशी पाहुनाहरूले चाहिँ विद्यार्थी जस्तो देखेर पेन र पेन्सिल दिनुभएको थियो, केही कागजहरू पनि दिनुभएको थियो, बल्ब दिनुभएको थियो, अनि त्यसले चाहिँ मलाई एकखाले इन्सपायर गरेको छु म। अनि मैले भाषा बुझ्थिनँ त्यतिखेर, मैले हेर्थेँ मात्रै अनि बुझ्थिनँ, अनि मलाई के लाग्थ्यो त्यतिखेर मैले एउटा के बनाएको थिएँ भने म एक दिन यिनीहरूले के गर्दो रहेछ, कसरी बोल्दो रहेछ, म त्यो भाषा चाहिँ सिक्छु भन्ने चाहिँ म सायद मैले ठ्याक्कै याद चाहिँ भएन। मेरो उमेर म सानो थिएँ, सायद एक क्लासतिर दुई क्लासतिर भएको 6-7 वर्षको उमेर थियो होला, त्यतिखेर मैले एउटा कम्प्युटर गरेको थिएँ एउटा कुरो त्यो हो। दोस्रो कुरो चाहिँ म जब यहाँ कलेज युनिभर्सिटी पढ्न आएँ काठमाडौँमा, म सरस्वती क्याम्पस जोइन गरेँ 2049, अनि एक वर्ष जति पछाडि मैले टुरिज्ममा इन्ट्री गरेँ। त्यो मेरो चाहिँ बाध्यता थियो, गाउँबाट आउने मान्छेहरूलाई अब काठमाडौँ महँगो हुन्थ्यो अनि सबैसँग आर्थिक पहुँच त्यति बलियो हुन्थेन, घरबाट पठाएको पैसाले नपुग्ने भइसके पछाडि केही न केही काम गर्नुपर्छ र पढ्नुपर्छ भन्ने थियो। त्यही अन्तर्गत चाहिँ म चाहिँ टुरिज्ममा इन्ट्री गरेँ।
तपाईँलाई थाहा हुँदाखेरि सबैभन्दा पहिला घुम्नकै लागि भनेर चाहिँ कुन ठाउँमा पुग्नु भयो?
म पर्सनल्ली म मेरो फोनको लागि घुम्ने भनेर चाहिँ अब त्यो अलि कमै भयो, किनभने त्यो घुम्ने भनेर चाहिँ हाम्रो गाउँघरतिर हुँदाखेरि अब यताउता जाने कुरो फरकतिर भयो, तर टुरिज एज अ जब एज अ प्रोफेसन चाहिँ म 1994 अप्रेलमा माउन्ट एभरेस्ट बेस क्याम्प गएको पहिलोचोटि नै। मेरो उमेर त्यतिखेर सानै थियो।
त्यहाँ पुग्नुभयो घुम्नकै लागि भनेर कस्तो हुने रहेछ त्यहाँ जाँदाखेरि चाहिँ? यति बेला जति पनि हामीलाई सुनेर बसिरहनु भएको छ नि, धेरैको चासो भन्छ त्यो ठाउँ।
माउन्ट एभरेस्ट बेस क्याम्प चाहिँ नेपालीको मात्रै होइन संसारभरिका मान्छेहरूको चाहिँ आकर्षणको केन्द्र हो त्यो, किनभने द टप अफ द वर्ल्ड जुन भन्ने छ संसार सबभन्दा अग्लो चुचुरो सहरमा, त त्यसको बेस क्याम्पमा पुग्नु चाहिँ हरेक ह्युमन बिइङको लागि एउटा चाहिँ ड्रिम हो, एज अ टेक्निक सपोर्टरको रूपमा गएको हो। जुन विदेशी त्यतिखेर मेरो फर्स्ट क्लाइन्ट सायद मैले मेरो चाहिँ पहिलो चोटि मैले ट्रेकिङ गरेको द क्लाइन्ट फ्रम अमेरिका होइन वासिङटन डिसी, अनि उनीहरू चाहिँ एभरेस्ट बेस क्याम्पको लागि ट्रिप उनीहरूले बुक गरेको थिएँ मेरो मैले जहाँ काम गर्थेँ, अनि त्यसमा चाहिँ म सपोर्टरको हिसाबले म त्यहाँ पुगेको 1994 अप्रिलमा।
अब त्यहाँ जाँदाखेरि चाहिँ अब धेरैजनालाई यो बेस क्याम्पमा जाने इच्छा हुन्छ होइन, कतिपयलाई चाहिँ अब समय अभाव भनौँ अथवा जानकारी नपाएर पनि कसरी जाने भन्ने आइडिया हुँदैन। अब मानव काठमाडौँबाट कोही जाँदै हुनुहुन्छ कसरी पुग्न सकिन्छ त्यो ठाउँमा?
ट्रेकिङ हिँड्ने अथवा हिँड्ने हामी जुन माउन्ट एभरेस्ट जाँदैछौँ त्यहाँ चाहिँ भनेको हिँड्ने हो कम्प्लिटली, तपाईँको 7 दिन 6-7 दिन माथि जाने र 4-5 दिन तल आउनु भनेको 12 दिनको 11-12 दिनको कम्प्लिट हिँड्ने प्याकेज हो त्यो। अहिले मैले धेरै मेरो चाहिँ यो एनआरएनका मान्छे साथीहरू हुनुहुन्छ संसारभरि उहाँको बच्चाहरू र उहाँहरूलाई नै त्यहाँको मान्छेले के भन्दा रहेछन् भने ओहो त माउन्ट एभरेस्टको देशबाट आएको मान्छे माउन्ट एभरेस्ट बेस क्याम्प चाहिँ कस्तो छ भनेर सोधेपछि उहाँ त जानुभएको छैन किनभने उहाँ यहाँ हुन्जेलसम्म उहाँले त्यो बुझ्नु नै भएन, अनि त्यसपछि उहाँलाई बडा पिन्च पर्दो रहेछ, अनि त्यसपछि फर्केर आएपछि लो मलाई चाहिँ माउन्ट एभरेस्ट बेस क्याम्प जानलाई तैँले सहयोग गरिदियो भनेर म भन्ने चाहिँ धेरै साथीहरू मैले भेटाएको छु एउटा। दोस्रो अहिले चाहिँ यङ एजहरूमा यो विद्यार्थी विशेष कलेज र युनिभर्सिटीका मान्छेहरू र विशेष सहरका केही मान्छेहरूमा चाहिँ त्यो हिँड्नुपर्छ अथवा माउन्ट एभरेस्टतिर जानुपर्छ यसरी चाहिँ हाम्रो आफ्नै भौगोलिक विविधता हेर्नुपर्छ भन्ने चाहिँ त्यो भाषा अलिकति बढिया छ, तर त्यो चाहिँ कम्प्लिटली यहाँबाट लुक्ला उड्न सकिन्छ बाई फ्लाइट एउटा, अर्को यहाँबाट सल्लेरीसम्म जिपमा जान सकिन्छ अथवा बसमा जान सकिन्छ, त्यसपछि त्यो चाहिँ माउन्ट एभरेस्ट पुगेर फर्किने हो। त्यसो आकर्षण चाहिँ एउटा मान्छेलाई संसारको सबभन्दा अरू ठाउँको चाहिँ ठाउँमा पुगे भन्ने एउटा फिल हुन्छ एउटा कारण नेपालीलाई पनि त्यो हुन्छ, अर्को चाहिँ त्यसको सुन्दरता छ जुन हिमालको सुन्दरता छ ग्लासियर छ त्यो चाहिँ नेचुरल कल्चरल डाइभर्सिटी छ फ्लोरा एन्ड फौनाको विविधता छ त्यो चाहिँ संसारको कमै देशमा पाइने भित्रमा पर्छ, त्यो भएर माउन्ट एभरेस्ट चाहिँ पपुलर।
त्यहाँ गएर बाहिरबाट जति पनि जानुहुन्छ नि पर्यटक आन्तरिक भनौँ अथवा फरेनर रूपमा बस्नको लागि चाहिँ अब कस्तो छ त्यहाँको व्यवस्था?
बस्नको लागि चाहिँ अति राम्रो छ, तपाईँले कल्पना गरेको भन्दा बेटर छ, यद्यपि त्यो त्यहाँ चाहिँ कयौँ चिज चाहिँ बचाएर पनि सम्भव छैन, जस्तै अहिले चाहिँ हामी त्यहाँ लज टु लज भन्न सक्छौँ होमस्टेहरू छ हामी खास टी हाउस भन्छौँ त्यो टी हाउसहरू मनज्ञ छन्, तर तपाईँ होस् चाहिँ के गर्न पर्यो भने सिजन भन्छौँ हामी यो नेपाल फर अल सिजन भनेर टुरिज्ममा लाग्ने मान्छेहरूले चाहिँ भन्छन्, तर अहिलेको कसरी प्रमोसन भइरहेछ भने विशेष त टु सिजन भनेको यो सेप्टेम्बरबाटको अन्तिमबाट नोभेम्बरको लास्ट विकसम्म अथवा डिसेम्बर फर्स्ट विकसम्म त्यस पछाडि मार्चबाट मेसम्म यसले टु सिजन भयो, अर्को चाहिँ हाम्रो विन्टर र हाम्रो मनसुन छ, विन्टर र मनसुनमा एकदम कम मान्छे हुन्छ किन विन्टरमा एकदम जाडो भएर मनसुनमा चाहिँ हाम्रो अब भ्यूहरू हुँदादेखि नै विभिन्न कारणले चाहिँ मान्छेहरू कम हुन्छ, तर यो त्यो पिरियडमा चाहिँ एकदमै बिजी हुन्छ, त्यो भएर नेपालीहरू कोही इन्ट्रेस्टेड यदि हुनुहुन्छ तपाईँ माउन्ट एभरेस्टतिर जाँदै हुनुहुन्छ त्यो एरियामा खुम्बु एरिया भन्छौँ हामी त्यो एरिया जाँदै हुनुहुन्छ भने सम्भव भएसम्म तपाईँ सिजनको हिसाबले अक्टोबरतिर नजानुहोस् तपाईँलाई बस्ने खानेको एकदमै समस्या पर्छ, पहिला त नेपाली भनेपछि एकदमै गाह्रो थियो लगभग बस्ने सम्भावना धेरै कम थियो किन विदेशीहरूलाई पहिला राखेर नेपालीहरू दोस्रो राख्ने चलन थियो, अहिले चाहिँ त्यो कल्चर पनि लोकल्ली पनि त्यो कल्चर चेन्ज भएको छ, अहिले चाहिँ आन्तरिक पर्यटक नै प्रधान रहेछ भनेर ट्रेकिङ ट्रेलहरूमा चाहिँ विशेष त खुम्बु एरियामा अन्नपूर्ण एरियामा र लाङटाङ एरियामा र अन्य अन्य एरियामा पनि लोकल पर्यटकलाई चाहिँ बढी प्रायोरिटी दिने भएको छ अहिले चाहिँ।
अहिले अब तपाईँले जति पनि एजेन्सी मार्फत पर्यटकहरू पठाइरहनु भएको छ नि, अब धेरैजना साथीभाइसँग घुम्न जाने भन्नुहुन्छ, अब कतिपयले चाहिँ अब फ्यामिलीसँग घुम्न जाने भन्नुहुन्छ, तपाईँको मार्फत जाने चाहिँ अब कस्ता व्यक्तिहरू बढी हुनुहुन्छ?
मेरो अब भेराइटी छ, हामी सबै खाली ट्रिप गर्छौँ, कोही चाहिँ फ्यामिली चाहिँ घुम्न चाहन्छन् कलिगहरू साथीहरू विशुद्ध मानौँ न कम्पनीका कुनै कम्पनीले चाहिँ प्रोभाइड गर्छ एउटा प्याकेज उसलाई त्यो किनेर आउने हुन्छ, अनि अर्को चाहिँ जोइनिङ ग्रुप हुन्छ, जस्तै एउटा प्याकेज छ मसँग मानौँ अब अक्टोबर 5 तारिक मेरो डिपार्चर छ भनेर मैले एउटा प्याकेज राख्छु यति पैसा यो प्रोग्रामहरू राख्छु, त्यसमा चाहिँ इन्डिभिजुअल मान्छेहरूले त्यसलाई त्यो ट्रिप चाहिँ बुक गर्न सक्छन्, यसरी चाहिँ हाम्रो ट्रिप सेल भइरहेको हुन्छ।
अहिले अब 20 लाख पर्यटक भित्र्याउने भनेर भिजिट इयर 2020 मनाइरहेको छ, अब सुरु भइसकेको छ भव्य रूपमा नै सुरु भयो भनौँ, अब यसलाई सफल बनाउनको लागि तपाईँ हामीले भनौँ अथवा सरकारी पक्षबाट चाहिँ के गर्नुपर्छ?
अब 20 लाख पर्यटक ल्याउने भने चाहिँ प्लानिङ गरेर यसलाई एनाउन्स गर्नु उहाँले क्यालकुलेसन ठिक गर्नु भएन, बिस लाख चाहिँ एउटा एम हो क्या तपाईँको, त्यो सफलै भन्ने त्यति नै नम्बर पुग्नुपर्छ अथवा पुग्छ भन्ने कुरामा म त्यति मान्दिनँ। तर बिस लाख होइन, हामी त 40 लाख टुरिस्ट ल्याउन सक्छौँ नेपालमा यदि हामीले हाम्रो जति पनि रिसोर्सेसहरू छ, रिसोर्सेसहरू नेचुरल रिसोर्सेस विशेष त हाम्रो कल्चरल हेरिटेजहरू नेचुरल रिसोर्सेसहरूलाई चाहिँ ब्रान्डिङ गरेर हामीले एक्सपोज गर्न सक्यौँ भने, संसारभरिका मान्छेहरूलाई हाम्रो देशमा यो छ भनेर भन्न सक्यौँ भने र त्यो आउनको लागि हामीले सहज वातावरण तयार गर्न बनाउन सक्यौँ भने त्यो भनेको त्यसलाई हामीले नेपाल सरकारले म्यानेज गर्यो भने 20 लाख होइन, 20 लाख भन्दा धेरै डबल, त्यसको डबल 40 लाख 50 लाख टुरिस्ट नेपालमा आउन सक्छ। तयारी अब यहाँ एनाउन्स गर्यो, यो गर्यो त्यो गर्यो भने त भनिया छ होइन, सबै लाग्नु भएको छ, मन्त्रीज्यू पनि लाग्नु भएको छ, हामी आफै पनि मन्त्रीज्यूसँग इन्टरेक्सन गरेका थियौँ त्यो लन्च हुनुभन्दा पहिला। तर राज्यको हिसाबले जुन गरिनुपर्ने काम चाहिँ भएको छैन। जस्तै म त मलाई उदाहरण लागि भन्छु, एउटा कुरो त यो ढिला भयो किनभने प्रोग्राम चलिसक्यो, राज्यले घोषणा गरे चिज घोषणा गरेकै छैन, के फ्यासिलिटी दिन्छ त भन्ने कुरो चाहिँ त्यो घोषणा गर्नै भ्याएन, यसमा त्यो अलिअलि त्यहाँ ल्याप्सेसहरू हो।
पक्कै पनि त्यसको लागि अब सबै हामी सबैजना मिल्नुपर्छ होला, सरकारी पक्ष मात्रै नभइकन तपाईँ हामीले पनि यसको लागि चाहिँ सहयोग गर्नुपर्छ होइन। अब तत्काल घुम्ने अवसर आयो मानव, कुन ठाउँमा जाने योजना बनाउनु भएको छ?
एउटा मात्रै हिमाल बागी हुन्छ पश्चिममा, त्यो चाहिँ कान्ति हिमाल भनिन्छ, त्यहाँ मलाई यसरी त्यो रहर छ, त्यो त्यो एउटा भयो। अर्को चाहिँ त्रिशुल लेक एकदमै चलेको ठाउँ हो, मलाई एक दिन गएर त्यहाँ बस्न मन छ अहिले।
तपाईँको जति पनि घुम्न जाने योजना छ त्यो चाहिँ चाँडै सफल होस्, हाम्रो घुम्दै फिर्दैमा आएर आफ्नो अनुभव सुनाइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद।
धन्यवाद तपाईँलाई पनि।
धादिङका सरोज न्यौपानेको घुमफिर अनुभव सुन्यौं। तपाईँले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो फलचा सुनिरहनु भएको छ। हाम्रो स्टुडियोको घड़ीमा यतिखेर बिहानको 7 बज्ने लागेको छ, केही बेरमा आउँछौ, उज्यालो सुन्दै गर्नुहोला।
हाइजेनिक टेस्टी एन्ड फ्रेश त्रिमूर्ति इन्डस्ट्रिज प्राइभेट लिमिटेड रूपन्देही बुटवलद्वारा उत्पादित करेन्ट चिकन मसला, सब्जी मसला, चाउमिन मसला, मोमो मसला, चाट मसला, गरम मसला र अन्य विभिन्न मसलाहरू, करेन्ट मसला स्वादको झट्का।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
Come once, you will certainly be benefited.
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
अहिले बिहानको 7 बज्यो।
यो समय करेन्ट मसला र करेन्टियाको हो।
करेन्ट मसला स्वादको झट्का।
कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। तपाईँ हुनुहुन्छ उज्यालो पल्चामा। उज्यालो पल्चाको साथमा हामी आउँछौ हरेक दिन बिहान 6:30 बजे पछि अनि झण्डै 8 बजेसम्म रहन्छौ। यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौ। हामीलाई काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो रेडियो मार्फत सुनिरहनु भएको छ भने 90 मेगाहर्जमा हामीलाई धादिङमा युनिक एफएम र सिन्धुलीमा सुनकोशी एफएमबाट पनि सुनिरहनु भएको छ। यस्तै चितवनमा रेडियो चितवन, पोखरामा रेडियो तरंग, विराटनगरमा स्काई एफएम, कैलालीमा एफएम रेडियो स्टार, डोल्पामा रेडियो त्रिपुरा, काभ्रेमा सेफर एफएम, बर्दियामा रेडियो राम ज्ञानो र रेडियो टाइगर, जाँजरकोटमा रेडियो जाँजरकोट र रेडियो हाम्रो पाइलाबाट हामीलाई सुन्न सक्नुहुन्छ भने रेडियो चौरजहारी रुकुममा रेडियो चौरजहारीबाट सुनिरहनु भएको छ। यसै गरी जुम्लामा रेडियो सिन्जार, रेडियो नारी आवाज, डडेलधुरामा रेडियो युनिटी, बैतडीमा रेडियो सनसेर, तनहुमा युनाइटेड एफएम र स्मार्ट एफएम, रेडियो मनाङ मनाङ, बाजुरामा रेडियो पौरखी, रामेछापमा रेडियो तीनलाल, शंखसभामा गुराँस एफएम, मुगुमा रेडियो खेसमा मालिका, नुवाकोटमा मिक्स एफएमबाट सुनिरहनु भएको छ भने हुम्लामा हामीलाई रेडियो कैलाशबाट अनि पाल्पामा रेडियो मुक्तिनाथबाट पनि प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। उज्यालो पल्सामा आज यतिखेरसम्म हामीले इतिहासमा आजको दिन धादिङका सरोज नेउपानेको घुमफिर अनुभव अनि गीत सुनिसकेका छौं। हामीसँग मीडियामा आज आजको बजार अनि आजका पाहुनामा विराटनगरमा 10 रूपियाँमा खाना खुवाउने काममा जुट्नुभएका दिलीप धाडेवासँगको भलाकुसारी बाँकी नै छ। मीडियामा आजको पालो भएको छ अनि सबैभन्दा पहिले मैले मौसम सम्बन्धी जानकारी नै लिएर आएकी छु र आज मौसमको कुरा गर्नुपर्दा यतिखेर ललितपुरमा रहेको उज्यालो घर अगाडिको मौसमको कुरा गर्नुपर्दा चाहिँ मौसम बदली भएको छ, पानी पर्न चाहिँ रोकिसकेको छ तर पनि खुल्न भने सकेको छैन। अहिले समग्रमा देशभरिकै मौसमको कुरा गर्नुपर्दा चाहिँ तराईको भूभाग र केही पहाड़ी भूभागमा चाहिँ हुस्सु कुहिरो लागेको छ भने अरू ठाउँको मौसम चाहिँ सामान्यतया सफा नै छ भनेर मौसम पूर्वानुमान शाखाले भनेको छ। र आज मौसमको कुरा गर्नुपर्दा पूर्व र मध्यको पहाड़ी क्षेत्रको मौसम आंशिक बदली हुन्छ, अरू ठाउँको मौसम चाहिँ सामान्यतया सफा रहनेछ भनेर पनि महाशाखाले जनाएको छ। र समग्रमा यसो हेर्दाखेरि अब पर्सि सोमबारसम्मको मौसम चाहिँ सामान्यतया सफा नै रहने देखिएको छ। मौसम सम्बन्धी जानकारी हामीले प्रस्तुत गर्यौं उज्यालो पल्सामा। अर्को प्रसंग छ मसँग, अब मौसमसँगै जोडिएर आउने यो प्रदूषणको कुरा। जाडोयाममा प्रदूषण बढ़ी हुने र त्यसबाट उत्पन्न कण फोक्सो तथा रक्त प्रणालीमा सिधै प्रवेश गर्न सक्ने भएकाले अहिले काठमाडौँमा मुटु रोग, उच्च रक्तचाप, हृदयघात, फोक्सोको क्यान्सर, मस्तिष्क घात लगायतका रोग बढ़ेकाले यसलाई कम गराउने उद्देश्यसहित सरकारले काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्य योजना 2076 अघि सारेको छ। अहिले मन्त्री परिषदमा निर्णयका लागि प्रस्तुत गरिएको यो कार्य योजनामा राजधानीको वायु प्रदूषणले जनस्वास्थ्य, अर्थतन्त्र तथा वातावरणमा पार्ने प्रभावको नियमित अध्ययन गरी त्यसको डाटाबेस हरेक वर्ष अध्यावधिक गर्ने उल्लेख छ। त्यसै अनुसार वायु प्रदूषण न्यूनीकरणका उपाय अप्नाउने पनि सरकारको तयारी छ। हामीले गएको हप्ता यो प्रस्तावित कार्ययोजनालाई मन्त्री परिषदमा निर्णायक प्रेस गरेका छौं। वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डाक्टर सिन्धु प्रसाद ढुंगानाले भन्नुभयो, विश्वका अरू देशहरूमा वायु प्रदूषण र मानव स्वास्थ्यको अन्तर सम्बन्धबारे अध्ययनहरू भए पनि नेपालमा यस प्रकारको अध्ययन भएको छैन। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सन् 2015 गरेको एक अध्ययनले पीएम 2.5 कणहरूको अत्यधिक मात्राले राजधानी उपत्यकामा श्वास प्रश्वास र निमोनियाका रोगी बढ़ेको पनि देखिएको थियो। सन् 2016 विश्व स्वास्थ्य संगठनको एक अध्ययन प्रतिवेदनले प्रदूषणका कारण काठमाडौँमा मात्रै झण्डै 10,000 मानिसको ज्यान जाने देखिएको छ भने विश्व स्वास्थ्य संगठन, विश्व बैंक, यूएन इन्भाइरोमेन्ट तथा क्लाइमेट एण्ड क्लीन एयर कोलिसन मिलेर बनाइएको ब्रेथलाइट नामक अन्तर्राष्ट्रिय अभियान अनुसार नेपालमा घरभित्र र बाहिर हुने दुवै खाले प्रदूषणका कारण वर्षेनी 37,399 जनाको ज्यान जाने गरेको छ। वातावरण विभागका प्रवक्ता इन्दु विक्रम जोशीका अनुसार प्रस्तावित कार्ययोजनामा प्रदूषण नियन्त्रणका लागि ठोस योजनासहित जनस्वास्थ्यमा पार्ने प्रतिकूल प्रभाव रोक्न कार्यक्रमहरू प्रस्तावित गरिएको छ। चढ्दै प्रदूषण पारो, जोखिम न्यूनीकरण गर्न कार्ययोजना शीर्षकमा नागरिक दैनिकले आज यो खबर छापेको छ। अब अरू प्रसंगतिर लागौं हामी। श्री स्वस्थानी व्रत आजदेखि शुरू भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा एक महिनासम्म विशेष गरी हिन्दू महिलाद्वारा लिइने श्री स्वस्थानी व्रत र माघ स्नान आजदेखि शुरू हुँदैछ। सत्य युगमा हिमाल पुत्री पार्वतीले महादेवपति पाऊ भनेर यो व्रत बसेको र उनको इच्छा पूर्ण भएको मान्यतामा आधारित रहेर श्री स्वस्थानी व्रत र माघ स्नानको प्रचलन रहेको हो। यो अवधिमा व्रत गर्नाले सुख शान्ति समृद्धि मिल्नुका साथै सौभाग्य प्राप्त हुने विश्वास गरिन्छ। व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको प्रसंग स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ महात्म्यमा उल्लेख छ। यो पुराणका अनुसार महादेव पत्नी सीता सतीदेवीले बाबुले आफ्ना पति महादेवलाई गाली गरेपछि असह्य भएर यज्ञकुण्डमा हाम फालेर प्राण त्याग गरेकी थिइन्। पछि हिमालय पर्वत र मेनकाकी पुत्री पार्वतीको रूपमा उनको जन्म भएको र सानैदेखि महादेवपति पाऊ भन्ने कामनासहित व्रत गरेको उल्लेख छ। तर विवाह गर्ने बेला भएपछि हिमालयले भगवान विष्णुसँग पार्वतीको विवाह गरिदिने भयो। त्यसैले पार्वती भागेर एकान्तमा गई महादेवको ध्यान गर्न थालिन् भनेर भनिएको छ। यो श्री सोस्तानी व्रत कथामा भएको कथाको कुरा भयो। अनि आजदेखि शुरू हुने एक महिने श्री सोस्तानी व्रत कथाका लागि भक्तपुरमा सबै तयारी पूरा भएको छ। हरेक वर्ष काठमाडौँको साँखुमा जस्तै भक्तपुरको हनुमान घाटमा पनि एक महिने श्री सोस्तानी व्रत कथा हुन्छ। व्रतका लागि हनुमान घाटमा रहेको खोला सफा गर्ने, व्रतका क्रममा दैनिक स्नान गर्न, खोलामा खाल्डो बनाएर सफा पानी राख्ने लगायतका काम सबै तयारी पूरा भएको छ। यो बेलामा चाहिँ विशेष गरी साली नदीतिर जानेको खुइचो लाग्छ। अरू प्रसंगतिर लागौं। हामी सरकारले निशुल्क वितरण गर्दै आएको औषधि नै खान अयोग्य भएको खबर आज नयाँ पत्रिका दैनिकले छापेको छ। सरकारले निशुल्क वितरण गर्दै आएका केही औषधि खान अयोग्य रहेको पाइएको छ। बढ़ी प्रयोगमा आउने र जीवनभर खानुपर्ने प्रकारका औषधिहरू खान अयोग्य रहेको फेला परेको हो। नयाँ पत्रिकाले प्राप्त गरेको दस्तावेजमा 8 प्रकारका निशुल्क औषधिको 41 ब्याच पटक पटक फेल भएको उल्लेख छ। तर यिनै औषधिहरू अहिले सरकारी स्वास्थ्य संस्थाबाट नियमित रूपमा वितरण भइरहेका छन्। 2075-76 नेपाल स्वास्थ्य अनुसन्धान परिषदले स्वास्थ्य संस्थाहरूबाट निशुल्क वितरण हुँदै आएका विभिन्न औषधिको 285 ब्याच परीक्षण गरेको थियो। तर अनुसन्धान रिपोर्ट भने सार्वजनिक भएको छैन। अनुसन्धान परिषदका अनुसन्धानकर्ता डाक्टर मेघनाथ धिमालका अनुसार सरकारले परीक्षणमा अयोग्य देखिएका औषधि उत्पादक तथा वितरकलाई कार्यवाही गर्ने प्रतिबद्धता जनाएपछि मात्रै अनुसन्धानको रिपोर्ट सार्वजनिक गरिनेछ। उहाँले भन्नुभयो, रिपोर्टमा गम्भीर विषय उल्लेख छन्। कार्यवाही प्रतिबद्धता बिना रिपोर्ट सार्वजनिक गर्दा कमजोर हुन्छ, त्यसैले हामी केही समय कुरेका छौं। सरकारले हरेक वर्ष 2 अर्ब रूपियाँ बराबरको निशुल्क औषधि किन्दै आएको छ। तर ती औषधिको गुणस्तरमा ध्यान नदिँदा माटो सरह बनेका छन्। यस्ता औषधिले सर्वसाधारणको जीवनमा असर परिरहेको छ। यी हुन् खान अयोग्य औषधि भनेर नयाँ पत्रिका दैनिकले सूची पनि आज प्रकाशित गरेको छ। पोविडोन आयोडिन सोल्युसन, विभिन्न घाउका लागि लगाउने झोल 11 ब्याच, प्यारासिटामोल झोल ज्वरोका बिरामीका लागि 4 ब्याच, प्यारासिटामोल ट्याब्लेट ज्वरोका बिरामीका लागि 3 ब्याच, फोलिक एसिड रगत बढ़ाउने 1 ब्याच, मेटफोर्मिन मधुमेहका लागि 5 ब्याच, मेट्रोनिडाजोल आउको लागि 12 ब्याच, सिप्रोक्लोक्सिन आँखा नाकमा राख्ने झोल 4 ब्याच, फेरस फोलिक एसिड, आइरन फोलिक एसिड रगत बढ़ाउने 1 ब्याज। यस्तै खान अयोग्य औषधिमा यस्ता थिए समस्या भनेर पनि भनिएको छ। लिकेज, हावा पस्ने र चुहिएको, यसै औषधिको काम गर्ने तत्व सक्रिय नभएको, डिजोल्युसन औषधिको घुलनशीलता नमिल्ने, ती औषधिले शरीरमा कुनै काम नगर्ने, अन इन्फिनिटी एउटै औषधि तर एक ट्याब्लेट र अर्को ट्याब्लेटको गुणस्तर फरक, अनि फ्रायबिलिटी औषधि आफै टुक्रा टुक्रा हुने, यी औषधिका समस्याहरू चाहिँ के हुन् भनेर पनि आज नयाँ पत्रिका दैनिकले छापेको छ। सर्वसाधारणको मुटु मृगौला फोक्सोमा गम्भीर असर चाहिँ यी औषधिले पार्ने भनेर पनि भनिएको छ। अर्को प्रसंग छ, आमा बुबाको खातामा रकम, स्थानीय तहको निर्देशन अनुसार रकम जम्मा नभएमा आमा बुबाले स्थानीय तह वा हकवाला कार्यरत निकायमा समेत निवेदन दिन सक्ने भनेर आज गोर्खापत्र दैनिकले खबर छापेको छ। ज्येष्ठ नागरिकको जीवनयापनमा समस्या भएमा स्थानीय तहले सम्बन्धित नागरिकको हकवालाबाट निश्चित रकम ज्येष्ठ नागरिकको खातामा जम्मा गर्न निर्देशन दिन पाउने भएको छ। प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको प्रतिवेदन अनुसार ज्येष्ठ नागरिकका हकवालाको न्यूनतम आमदानी पनि नभएमा संरक्षण र आधारभूत आवश्यकता पूरा गर्ने दायित्व स्थानीय तहको हुनेछ। राष्ट्रसभाबाट पारित भई प्रतिनिधि सभामा विचाराधीन विधेयक समितिबाट पारित भएको हो। समितिबाट पारित भएको विधेयक अब प्रतिनिधि सभामा पेश हुनेछ। प्रतिनिधि सभाले पारित गरेपछि यसको जानकारी फेरि राष्ट्रिय सभामा पठाइनेछ। जानकारीमा राष्ट्रिय सभाले चित्त बुझाएमा प्रमाणीकरणको प्रक्रिया शुरू हुनेछ। अब स्थानीय तहको निर्देशन अनुसार रकम जम्मा नभएमा आमा बुबाले स्थानीय तह वा हकवाला कार्यरत निकायमा समेत निवेदन दिन सक्ने सहितको प्रावधान आउन लागेको छ। अर्को खबर समसँग सर्वोच्च अदालतको फैसला, कार्यान्वयन कार्यालयले विभिन्न अपराधमा संलग्न भई अदालतबाट दोषी ठहर भएका अपराधीलाई सजायको भागीदार बनाउन राज्यका 28 निकायमा पत्राचार गरेको छ। 2001 सालदेखि फरार रहेका अपराधी कानूनी कटकरामा आउन नसकेपछि फैसला कार्यान्वयन निर्देशनालयले सबै अपराधीको नाम सफ्टवेयरमा राखेर प्रक्रिया अघि बढ़ाउन लागेको हो। फरार अपराधीको नाम अब रेड लाइटमा जरिवाना नतिरेसम्म सरकारी काम नबन्ने भएको छ। फरार अपराधी पक्रन सरकारी सुविधाबाट वञ्चित गराइँदै शीर्षकमा यो खबर आज राजधानी दैनिकले छापेको छ। अर्को खबर समसँग राष्ट्रिय पुस्तकालय अझै पनि बोरामै रहेको खबर आज कान्तिपुर दैनिकले छापेको छ। पुस्तकालय बनाउने सरकारले जमलमा उपलब्ध गराएको जग्गा शंकरदेव क्याम्पसले नछाड्दा पनि समस्या भएको भनेर भनिएको छ। ललितपुरमा रहेको हरियर भवन भूकम्पले जीर्ण बने यता राष्ट्रिय पुस्तकालयका 1.5 लाख पुस्तक अझै बोरामै थन्किएका छन्। ती पुस्तक हरियर भवन सँगैको तबेला रहेको टहरा, सानो गौचरणमा रहेको गोदाम र सानो ठिमीमा रहेको शिक्षा विभागको गोदाममा राखिएका छन्। 300 वर्ष पुराना हस्तलिखित ग्रन्थ समेत लथालिङ्ग छन्। पुस्तकालयको प्रशासनिक काम हरियर भवन परिसरको घोड़ा तबेला टहराबाट हुने गरेको छ। त्यहाँ 15 जना कर्मचारी कार्यरत छन्। राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय योजना आयोजना कार्यान्वयन इकाईले हरिहर भवन पुननिर्माण गर्ने भएपछि परिसरमा रहेको पुस्तकालय प्रशासन कार्यालय समेत अन्यत्र सार्नुपर्ने भएको छ। तर उपयुक्त ठाउँ नपाइएको पुस्तकालय प्रशासनले जनाएको छ। तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो पल्चा सुनिरहनु भएको छ। उज्यालो पल्चाको साथमा हामी आउँछौ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौ अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौ। उज्यालो पल्चामा अब भने अर्को एउटा गीत सुन्छौ। चिसो बढ़िरहेको छ, हिउँ पर्ने क्रम चलिरहेको छ। अब गीत सुनौ, त्यसपछि फेरि पनि आउँछौ।
समय आयो घिउले कछ्याङ्ग्रिने समय आयो पत्तीले आगो घर जोड्ने छ पत्तीले आगो घर जोड्ने छ रातमा हराउने समय आयो रातमा हराउने समय आयो बिहानीले सुन्दर यात्रा थाल्ने छ बिहानीले सुन्दर यात्रा थाल्ने छ समय आयो झामली अल्म ल्याउने समय आयो यथार्थ आगो भई बल्ने छ यथार्थ आगो भई बल्ने छ समय आयो लौ समय आयो समय आयो लौ समय आयो समयले सत्यहरू छर्ने छ समयले सत्यहरू छर्ने छ हिउँले कछ्याङ्रिने आयो हिउँले कछ्याङ्रिने समय आयो बत्तीले आगोहरू जोड्ने छ बत्तीले आगोहरू जोड्ने छ रातमा हराउने समय आयो रातमा हराउने समय आयो बिहानीले सुन्दर यात्रा थाल्ने छ बिहानीले सुन्दर यात्रा थाल्ने छ
तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो फल्सा सुनिरहनु भएको छ अनि उज्यालो फल्साको साथमा हामी आउँछौ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौ अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्छौ आजको बजारमा सबैभन्दा पहिले मैले तरकारीको भाव सम्बन्धी जानकारी नै लिएर आएकी छु र आज बजारमा थोरै थोरै तरकारीको भाव घटबढ भएको छ आज सुकेको चाइनिज प्याजको भाव किलोमा 20 रूपियाँ घटेर 95 रूपियाँ खुद्रा मूल्यमा झरेको छ भने आज भन्टाको भाव पनि किलोमा 10 रूपियाँ घटेर किलोको 75 रूपियाँ खुद्रा मूल्य तोकिएको छ यस्तै टाटेसिमीको भाव पनि घटेको छ टाटेसिमी आज किलोको 85 रूपियाँ खुद्रा मूल्यमा झरेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ भने बरेला पनि भाव घटेर किलोको 75 रूपियाँ खुद्रा मूल्यमा झरेको छ यस्तै कन्ने च्याउ पनि भाव घटेर 125 रूपियाँ छ किलोको भने डल्ले च्याउ पनि भाव घटेर किलोको 325 रूपियाँ खुद्रा मूल्य तोकिएको छ अरू तरकारीको भाव भने आज बढेको छ हरियो धनियाँ थोरै तरकारीको भाव चाहिँ बढेको छ हरियो धनियाँ आज भाव बढेर किलोको 105 रूपियाँ छ भने हरियो लसुन 145 रूपियाँ छ अनि भेडे खोर्सानी 85 रूपियाँ छ भने हरियो बुलेट खोर्सानी चाहिँ 75 रूपियाँ खुद्रा मूल्य छ भनेर कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ यस्तै बजारमा आज हाइब्रिड काँक्रो किलोको 85 रूपियाँ छ भने लोकल काँक्रो चाहिँ 145 रूपियाँ खुद्रा मूल्य तोकिएको छ अनि आज तरुलको भाव बढेको छ किलोको 95 रूपियाँ खुद्रा मूल्य पुगेको छ तरुल किलोमा आज 20 रूपियाँ बढेको छ भने आज जिरीको सागको भाव पनि किलोमा 10 रूपियाँ बढेर 75 रूपियाँ खुद्रा मूल्य पुगेको छ अनि रायोको साग पनि 10 रूपियाँ बढेर किलोको 55 रूपियाँ खुद्रा मूल्य पुगेको छ यस्तै सखरखण्डको भाव पनि आज बढेको छ किलोको 85 रूपियाँ पुगेको छ भने भिन्डी 10 रूपियाँ बढेर किलोको 145 रूपियाँ पुगेको छ यस्तै करेला चाहिँ 20 रूपियाँ बढेर 145 रूपियाँ खुद्रा मूल्य पुगेको छ अरू तरकारीको भाव पनि हिजो अस्ति जस्तै नै रहेको छ बजारमा आज गोलभेडा किलोको 45 देखि 95 रूपियाँसम्म खुद्रा मूल्य तोकिएको छ आज सानो गोलभेडा चाहिँ किलोको 45 रूपियाँ छ भने ठूलो गोलभेडा चाहिँ 95 रूपियाँ छ यस्तै आलु किलोको 55 देखि 65 रूपियाँ छ अनि सुकेको भारतीय प्याज चाहिँ किलोको 135 रूपियाँ छ भने गाजर 75 देखि 85 रूपियाँ छ यस्तै बन्दा 65 रूपियाँ छ भने काउली किलोको 75 देखि 95 रूपियाँ छ अनि मूला किलोको 45 रूपियाँ छ भने घिउ सिमी किलोको 125 रूपियाँ अनि राजमा सिमी 85 रूपियाँ खुद्रा मूल्य तोकिएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ यस्तै आजको लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर सम्बन्धी जानकारीको पालो। अब आज अमेरिकी डलर एकको खरिदर 113.64 रुपियाँ, बिक्री दर 114.24 रुपियाँ, युरोपियन डलर एकको खरिदर 126.26 रुपियाँ, बिक्री दर 126.93 रुपियाँ, युके पाउन्ड स्टर्लिङ एकको खरिदर 148.07 रुपियाँ, बिक्री दर 148.85 रुपियाँ, स्विस फ्रैंक एकको खरिदर 116.70 रुपियाँ, बिक्री दर 117.32 रुपियाँ। यस्तै अस्ट्रेलियन डलर एकको खरिदर 78 रुपियाँ, बिक्री दर 78.41 रुपियाँ, क्यानेडियन डलर एकको खरिदर 87.07 रुपियाँ, बिक्री दर 87.53 रुपियाँ, सिंगापुर डलर एकको खरिदर 84.10 रुपियाँ, बिक्री दर 84.54 रुपियाँ, यस्तै चाइनिज युआन एकको खरिदर 16.40 रुपियाँ, बिक्री दर 16.48 रुपियाँ, साउदी अरेबियन रियल एकको खरिदर 30.29 रुपियाँ, बिक्री दर 30.45 रुपियाँ, कतारी रियल एकको खरिदर 31.21 रुपियाँ, बिक्री दर 31.38 रुपियाँ, यस्तै थाईबाट एकको खरिदर 3.75 रुपियाँ, बिक्री दर 3.77 रुपियाँ, युएई दिराम एकको खरिदर 30.94 रुपियाँ, बिक्री दर 31.10 रुपियाँ, मलेसियन रिंगेट एकको खरिदर 27.78 रुपियाँ, बिक्री दर 27.93 रुपियाँ, यसै स्वीडिस क्रोनर एकको खरिदर 11.99 रुपियाँ, बिक्री दर 12.05 रुपियाँ, डेनिस क्रोनर एकको खरिदर 16.90 रुपियाँ, बिक्री दर 16.79 रुपियाँ, हङकङ डलर एकको खरिदर 14.63 रुपियाँ, बिक्री दर 14.71 रुपियाँ, कुवेती दिनार एकको खरिदर 374.51 रुपियाँ, बिक्री दर 376.48 रुपियाँ, र बहराइन दिनार एकको खरिदर 301.44 रुपियाँ, बिक्री दर 303.03 रुपियाँ रहेको छ। यो नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी विनिमय दर सम्बन्धी जानकारी प्रस्तुत गरे हामीले उज्यालो पल्सामा। यस्तै सुन चाँदीको भावको कुरा गर्नुपर्दा सुन चाहिँ हिजो तोलाको 75,500 रुपियाँमा कारोबार भएको थियो भने चाँदी 900 रुपियाँमा कारोबार भएको थियो। सुनको भाव चाहिँ उकालो लाग्ने क्रम अझै चलिरहेको छ। अब आज के हुन्छ सुनको भाव, त्यस बारेमा हामी जानकारी सकेसम्म 12 बजेको नेपाल खबरमा दिनेछौं। उज्यालो पल्सा सुनिरहनु भएको छ। उज्यालो पल्साको साथमा हामी आउँछौ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौ, अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौ। अब भने आजका हाम्रा पाहुनासँगको गफगाफ सुन्ने बेला भइसकेको छ, र आजका हाम्रा पाहुनासँगको भलाकुसारी लिएर आउँदै हुनुहुन्छ मोरङ सहकर्मी सुमन तिमल सिन्हा।
कार्यक्रम उज्यालो फल्सामा आज हामी एकजना यस्ता व्यक्तिसँग कुराकानी गर्दैछौ जो 10 रुपियाँमै खाना खुवाउन अभियानमा लाग्नु भयो, र अहिले यो अभियान सुरु भएको पनि झन्डै 15-20 दिन पुगिसकेको छ, र यो अभियानको बीचमा हेर्ने हो भनेदेखि धेरैले 10 रुपियाँ तिरेर भरपेट खाना खाइसक्नु भएको छ। यो विराटनगरको कुरा गर्दैछु म। 2019 सालमा विराटनगर 7 जन्मिनु भयो र विभिन्न सामाजिक काम गर्दै अहिलेसम्म आइपुग्नु भयो। सुरुमा उहाँको पढाइ भारतमा भएको थियो भने उहाँ एलएलबी गर्नका लागि विराटनगर आउनुभयो, र विराटनगरमा आएर उहाँले पढ्नुभयो। 10-15 वर्षदेखि विभिन्न सामाजिक काममा लाग्दै आउनुभएका उहाँ एउटा जमिनदारका छोरा नाति हुनुहुन्छ। उहाँका हजुरबुवाको 3,500 बिघा भन्दा बढी जग्गा थियो, र सानैदेखि सामाजिक काममा अग्रसर रहनुभएका उहाँले विगत केही दिनदेखि विराटनगरमा 10 रुपियाँमा नै खाना खुवाउन पाइन्छ, खाना खान सकिन्छ, सस्तो यति हुन्छ भनेर देखाउँदै हुनुहुन्छ। यो अभियानका अभियानकर्ता दिलीप धाडेवा हुनुहुन्छ, यहाँलाई स्वागत छ।
धन्यवाद।
यो जमाना महँगी छ,
धेरै महँगी छ। यो अहिले हामीले खाना खुवाउन जब सुरु गर्यौँ त्यसपछि थाहा पायो कि मान्छे कति भोकै कस्तो के स्थितिमा बस्दैछ त्यो प्रष्ट भइरहेछ। जसरी जसरी दिन बित्दै गएको छ मान्छेहरू खाना खाने मान्छेहरूको संख्या पनि बढ्दैछ, र त्यो संख्या बढेको हेरेर त्यसमा पनि हेर्छु एकदम मतलब मिडियम क्लासका मान्छे।
अझै मैले यहाँलाई भन्न खोजेको एउटा सामान्य घर चलाउनलाई घर खर्च धान्नलाई मुस्किलै पर्छ, थोरै आमदानी हुनेको होइन। तपाईँको यो 10 रुपियाँ अभियानमा कति आउनुहुन्छ खाना खानालाई?
आज 1300 भन्दा बढी मान्छेले खाए। पहिलो दिन हामीले पहिलो दिन जुन सुरु गरेको थियो हामीहरू त्यो हामीहरू कुनै दिन जुदाएर गरेको थिएन। किन भन्दाखेरि हामीहरू 7 गते त्यो बहिरासंघ कोशी बहिरासंघको अधिवेशन थियो, अनि हरेक कोशी बहिरा सङ्घलाई म आठ दस वर्षदेखि उनीहरूको कुनै पनि कार्यक्रममा म सहयोग जुटाएर साथीभाइसँग सहयोग जुटाएर उनीहरूलाई दुई दिन तीन दिनको प्रोग्राम हुन्छ त्यसमा खाने खाना खुवाउने बस्ने व्यवस्था मिलाउने गरेको छु। अहिले उनीहरूले मलाई सल्लाहकारको रूपमा पनि राखेको छ र उनीहरूको कुनै समस्या पर्दाखेरि मैले उनीहरूलाई सहयोग गर्ने गरेको छु साथीहरूको मार्फतबाट। अनि यही कार्यक्रम हामी 7 गते बहिराहरूलाई खाना खुवाउँदै थियौँ। हामी 4 जना साथी थियौँ, म नन्दकिशोर तापडिया, पवन अगरवाल र मोहन गुप्ता। अनि हामीहरू गफ गर्दै थियौँ 10 वर्षदेखि मेरो दिमागमा एउटा थियो कि हामीहरू ठाउँ ठाउँमा हेर्छौँ इन्डियामा, जस्तो वैष्णो देवी गए, साई बाबाको त्यो उसमा सिडीमा पनि म पुगेको छु, ठाउँ ठाउँमा हेरेँ कि मान्छेहरूले त्यहाँ सैकडौँ मान्छेले लाइन लागेर खाना खान्छ। विशेष गरी वैष्णो देवीमा के हेरेँ भने करोडपतिदेखि लिएर निम्न वर्गको मान्छे पनि दर्शन गर्न जाँदा त्यहाँ 10 रुपियाँमा खाना दिन्छ, राजमा र चावल, तर राजमा र भात, तर त्यसमा के छ भने 10 रुपियाँमा थप्ने सिस्टम हुँदैन। अर्को कुरा के हेऱ्यो भने त्यो गर्दै जाँदा अनि हामीहरूले त्यहाँ त्यो बहिराहरूको साथमा गराउँदै थिए। अनि प्राय कसैको मरेकोमा मलामी जाँदा त्यहाँ मान्छेहरू धेरै हरेक किसिमको मान्छे बस्छन्, त्यहाँ गफसफ यस्तै हुन्छ, त्यो सामाजिक संस्था चलाउनु पर्छ, यो गर्नुपर्छ, सहयोग गर्नुपर्छ, स्वर्ग जानको लागि मर्नुपर्छ, सबलाई थाहा छ, स्वर्ग जान सब जान चाहन्छ तर मर्न कोही चाहँदैन मैले हेरेँ। अनि मैले त्यो कुरा धेरै दिनदेखि सोच्दा धेरै ग्रुपहरूसँग मेरो कुरा भइरहन्थ्यो जहिले पनि, अनि हुँदा अनि हामीहरूले त्यस दिन त्यो बहिराहरूलाई खाना खुवाउँदा त्यहाँ हाम्रो दिमागमा आयो कि हामी बिहारमा सुरु गरौँ। अनि एउटा साथीले भन्यो यसो गरौँ 4 रोटी तरकारी गरौँ, एउटाले भन्यो दाल भात तरकारी गरौँ। अनि गर्दा मैले होइन राजमा चावल गरिदिउँ, भात र राजमा अन्न भयो। अनि फेरि पनि कुन दिनदेखि गर्ने मैले भाइ तिमीहरू गर्छौ भने ठिक छ, गर्दैनौ भने म त सुरु गर्छु मलाई एकदम। अनि मैले होइन हामी पनि 7 दिन्छौ पछि हट्दैनौ
भनेको 5 जना मिलेर सुरु गर्नु,
4 जना
मिलेर
त्यही दिन जुन दिन सुरु गर्यौँ त्यस दिन 9 गते अनि बुधबारको दिन संयोगले त्यस दिन 25 दिसम्बर पनि थियो। त्यस दिन त्यहाँबाट निस्क्यौँ, गएर सटा एउटा ब्यानर बनाउन लगायौँ, ब्यानर बनाउन दिएर अनि राजमा 10 किलो किन्यौँ, अनि चावल बासमती सुत चावल बासमती 3 बोरा लियौँ अनि हामी सुरु गर्यौँ। सुरु गर्दाखेरि पहिलो दिन 437 जना मान्छेले खायो, त्यो हामीले एक्युरेट निकाल्दा जति प्लेट राखेको थियौँ त्यो प्लेटको, अनि हामीले भने के भने होम प्याक पनि दिउँ, मान्छेले 2-4 जना 5-10 जना घरमा खान्छ। हाम्रो सोच्यो हस्पिटलमा कोही पेसेन्टहरू हुन्छ भने त्यसको मान्छेले लिएर जान्छ, तर हेऱ्यौँ हामीहरू धेरै मान्छेले प्याकेट पनि लगे, त्यसलाई अनि 20 रुपियाँ राखिदियो, त्यसमा कोस्टिङ 8-9 रुपियाँ त प्याकिङमा परिहाल्छ। अनि त्यो हिसाबले हामीले सुरु गरिदिएको, सुरु गर्दाखेरि 437 मान्छेले खाए, मनमा धेरै डर पनि थियो यो गर्यो भने मान्छेले के सोच्ला। फेरि त्यस दिन पहिलो दिन सुरु गर्दाखेरि मान्छेहरूले के गर्यो भने आयो 100 रुपियाँ हालिदियो अनि त्यो काली मन्दिरको अगाडि, अनि त्यो भन्यो भिखारीहरूलाई यो 10 जनालाई मेरो तर्फबाट खुवाइदिनु 20 जना। अनि मलाई लाग्यो यो त फेरि त्यो भिखारीलाई त यत्तिकै त्यसले पुडी जलेबी जे पनि त्यसले खुला खुला भने त केही मतलबै छैन, उहाँ त्यो मन्दिरको अगाडि बस्छ मान्छेहरूले खुवाउँछ। अनि दिमागमा आयो कि यो अलिकति गलत भइहाल्छ, अनि हामीले अरूसँग मागेर या हामी आपसमा सहयोग गरेर खुवाउँदैछौँ त्यसैबाट दिएर अनि अरूलाई खुवाउँदैछौँ भने त्यो मागेको भन्दा मागेर खुवाउनेवाला धेरै भइहाल्छ। अनि त्यो भएपछि दिमागमा होइन हाम्रो कोस्टिङ चाहिँ लिनुपर्छ, 30-35 रुपियाँ हाम्रो कोस्टिङ पर्छ एकजनालाई। अनि हामीले सोचे कि होइन यसरी खुवाउनेलाई 30 रुपियाँ लाग्नुपर्छ,
भनेको एक छाकको एकजनाको जस्तो भरपेट खाएको चाहिँ 35 रुपियाँ, 30-35 रुपियाँ
35 रुपियाँ एभरेज पर्छ, किनभने 4-5 पर्यन्त मान्छेले थप्छन् खाना, मैले हेरेँ त्यहाँ। र फेरि एउटा शुद्ध बासमतीको चावल र एउटा लगभग सब तरकारी भयो भने सब्जी भयो भने मान्छेले एकदम अगाई अगाई गरेर खाँदै थिए, अनि हामी हेरेर मनमा धेरै खुसी भयो कि होइन यो एकदम। अनि त्यही
होइन विराटनगरमा त्यसरी खाना नपाउनेहरू छन् र
तपाईँ आफैले हेर्नुहोस् त्यहाँ गएर हामीहरू त छक्क पर्छौँ कि मान्छेहरू बोल्न नसकेर हो कि बाध्य भएर हो कि कसरी, त्यहाँ त यस्तो मारामार हुन्छ यति लाइन लाग्छ। आज हामीले पहिला दिन हामीले गर्दा 2-2.5 घन्टा थाहै थिएन मान्छेलाई, 2.5-3 घन्टा लाग्यो, अहिले त कस्तो भयो भने 1200-1300 मान्छे 1-1.5 घन्टामा सकिहाल्छ।
मैले अझै जोड्न खोजेको यो किन चलाउनु पर्यो त त्यसो भएदेखि 10 रुपियाँमा तपाईँलाई के फाइदा?
होइन यस्तो छ, हामीहरू सोचे कि केही सेवा गर्नुपर्छ जनताको सेवा.
10 रुपियाँले के सेवा गर्छ त, तपाईँले निशुल्क गर्न सक्नुहुन्छ.
होइन, निशुल्क गर्दाखेरि के हुन्छ भने निशुल्क गर्दा भिखारीलाई खाना, निशुल्क गर्दा कोही पनि खाँदैन. अनि हामीले सोच्यो होइन कोही पनि विराटनगरबाट बाहिरको आएको होस् या बजारमा हिँड्दै गरेको होस् त्यसले भोक लागेको छ, पकेटमा पैसा छ तर राम्रो खाना पाउँदैन, शुद्ध खाना पाउँदैन भने उसले 10 को ठाउँमा 50 दिएर खाओस् तर त्यहाँ सबै खाओस्, कुनै पनि मान्छे भोकै नबसोस्, हाम्रो सोच्यो सोच्यो. अब भोक त राजालाई पनि लाग्छ, भिखारीलाई पनि लाग्छ, तपाईँ हामी सबैलाई लाग्छ.
जस्तो यहाँले भन्नुभयो नि वैष्णो देवी होला, कहाँ होला, मन्दिरहरू जानुभयो, के गर्नुभयो, त्यहाँ देख्नुभयो विराटनगरमा को आउँथे त्यसरी र जसलाई चाहिँ साह्रै अप्ठ्यारो परे देख्नु भएको थियो र यहाँले यो सुरु गर्नु.
होइन, यस्तो त हेरिरहेको थिएँ, जस्तो बहिरीहरूलाई हामीले बहिराहरूको कार्यक्रम हुँदा उनीहरूलाई बिचरा बोल्न सक्दैन, कानले सुन्न सक्दैन, बरु अपाङ्ग र आँखा नदेख्ने मान्छेले त बोल्नै सक्छ समस्या, तर बहिराहरूले त न सुन्न सक्छ न बोल्न सक्छ. अनि उनीहरूसँग जोडेर मलाई धेरै प्रेरणा आयो. अनि म पहिला पनि यस्तो सोसल वर्क गरिरहेको, जस्तो मैले पहिला कर्सियामा 11 जोडीको, यहाँ विराटनगरमा 9 जोडीको, बबियामा 2 जोडीको गरिबहरूको केटाकेटी उनीहरू खोज्दै अनि सबै व्यवस्था हामी गर्ने. त्यसमा पनि
बिहे गर्नको लागि
बिहे गरिबहरूको बिहे गर्ने सबभन्दा मान्छे हेर्छु, गरिबहरूको लोन लिएर जग्गा बेचेर बिहा गर्छ जिन्दगी उसको, एउटाको बिहामा एउटा परिवार पुरा खराब भइहाल्छ, बिग्रिन्छ. अनि मैले के सोचेँ एकपल्ट मेरो दिमागमा यस्तो आयो कि सबैको सहभागिताबाट यस्ता बिहा गरौँ. अनि मैले कर्सियामा 11 जोडीको बिहा गराए थिएँ, 11 जोडी गरिबहरूले आपसमा जोडी खोजे अनि हामीहरू दहेजको सामान जस्तो 2 सेट बर्तन थाली भयो, 2 सेट साडी भयो, 2 सेट पेन्ट भयो, जुत्ता चप्पल, एउटा घडी, एउटा सानो रेडियो, सिङ्गारको सामान, यसरी गरेर लिस्ट बनायो मैले. त्यो लिस्ट बनाएर जस्तो 41 आइटम भयो, त्यो 41 आइटममा मैले 41 जना साथीहरूलाई खोजेँ. साथीहरू भन्दा उहाँको श्रीमती भाउजूहरू मतलब लेड महिलाहरू यसमा ज्यादा ध्यान दिन्छन्. अनि उहाँलाई भने त 41 के आइटम दिनुहुन्छ, अनि कसैले थाल 41 दियो, कसैले 41 कटोरी दियो, कसैले 41 साडी दियो, कसैले 41 जुत्ता दियो. यसरी गरेर मैले हेरेँ कि मेरो खर्च लाग्ने खर्च केमा लाग्यो भने त खाना पकाउनेकोमा खर्च लाग्यो, अलिकति ओहोरदोहोर गर्नुमा खर्च लाग्यो.
सबै किन गर्ने भने क्या मैले सोधेको छु.
यस्तो छ नि, मान्छे जो जन्मिन्छ त्यो मर्छ निश्चित छ, तर यही जन्ममा कोही बिचारा भुक्का भुक्कै छ, कोही अथा सम्पत्ति भएर खाना रुझ्दैन उसलाई, कोही खाना नपाएर भोकै सुत्छ. त्यो सोचेर एउटा के छ भने समानता हुनुपर्छ. मैले अघि नै भने नि राजादेखि गरिबलाई हरेकलाई भोक लाग्छ, भात सबलाई चाहिन्छ.
मैले यही कुरा तपाईँलाई जोड्न खोजेको, एउटा यहाँले गर्नुभएको सामाजिक काम अन्तर्गत एउटा बिहे गराइदिनु भयो, जो आर्थिक अवस्था कमजोर भएका दम्पतिहरूको घरमै गएर आफैले सबै खर्च बेहोरेर, अर्को अहिले निशुल्क खाना खुवाउँदै हुनुहुन्छ. ठ्याक्कै हेर्ने हो भनेदेखि एउटा व्यक्तिलाई त्यसरी सहयोग गरिसकेपछि अरूले पनि त्यही आशा गर्छ होला, सधैँभरि मागेरै चलाउनु पर्छ होला उसलाई, चाहिँ आफूले श्रम गर्ने आफ्नो परिश्रम गर्ने कुरा त हराउँदैन भने.
उल्टो कुरा गरिदिनु. अब तपाईँ मलाई एउटा कुरा भनौँ, त्यो एउटा अलिकति सहारा भएपछि मान्छेले यो कुरा बुझ्नु पर्यो कि मान्छे कति बाध्य छन्, त्यहाँ लाइनमा लागेर खानको लागि लाइनमा लागेको छ. सिटी सवारीवाला एउटा उदाहरणको लागि, सिटी सवारीवाला त्यो लाइनमा लागेर खानको लागि त्यति बेलामा त्यसले 100 रुपियाँ कमाउँथ्यो होला, 50 रुपियाँ कमाउँथ्यो होला, तर त्यो खानाको क्वालिटी हेरेर, खाना हेरेर उसलाई त्यो लाइनमा लागेर.
तपाईँले क्वालिटीको कुरा गर्नुभयो, कतिपय अवस्थामा सडकमा राखेर खाना खुवाउँदै हुनुहुन्छ अनि व्यक्तिहरूले भन्ने आरोप, यहाँलाई लाग्ने आरोप अथवा यहाँले दिने सेवामा काहीँ न काहीँ त्यस्तो खालको गुणस्तरको कुरा गर्दाखेरि गुणस्तरीय हुन्छ,
एकदम गुणस्तरीय. हामी सबै त्यही खान्छौँ. हाम्रो त्यहाँ कुनै काम गर्ने मान्छे एउटा स्विपर छ र 2 जना पकाउने मान्छे छ, बाँकी जति छ भोलिन्टियर जति साथीभाइ छ त्यो गुणात्मक जुट्दै गएको छ र सब एकभन्दा एक हैसियतवालाहरू त्यहाँ आउँदैछन्, सब नेताहरू आउँदैछन्, कलाकारहरू आउँदैछन्, सबले हेर्दैछ गुणस्तरी एकदम. उनीहरू सबै त्यही खान्छ. हामीलाई जसले पनि सहयोग गर्नु, हामी कसैले बोल्न माग्न गएको छैन, सहयोग दिनु. हामी भन्छौँ यहाँको तपाईँ हाम्रो यहाँको नुन खानुहोस् त्यसपछि तपाईँको सहयोग दिन्छु, किनभने उनीहरू खाएर हेरोस् क्वालिटी कस्तो छ. त्यो क्वालिटी हेरेपछि मात्रै उनीहरूलाई मनमा हुन्छ बा यस्तो खाना त घरमा पनि सधैँ पाक्दैन भनेर. अनि त्यो क्वालिटी एउटा टाइम मेन्टेन र एउटा त्यहाँ अनुशासन, एउटा साफ सफाई चाहिँ त्यहाँ वार्तामा गएर हेर्नु जहिले पनि त्यहाँ अरूलाई पनि सुन्नुहोस्, हामीले त्यो आफ्नै मुखबाट बोल्ने होइन। एउटा चावलको दाना एउटा भातको दाना पनि हुँदैन त्यहाँ। हामी तीनपल्ट सफाई गर्छौँ, एकपल्ट खाना खानु सुरु गर्नुभन्दा अगाडि, एकपल्ट खाना गरिसकेपछि, अनि एकपल्ट बिहानै बिहान फेरि पुरा सफाई हुन्छ। जहाँ पाक्छ खाना पाक्नेमा पाँच सातजना जहिले पनि स्ट्यान्ड बाई हुन्छ, सबै त्यो आफ्नो अगाडि एकदम सफा गरेर एकदम दुई तिनपल्ट पानीले धोएर एकदम मजाले जब सेवै गर्नु छ भने मनले गर्नु पर्यो नि, सेवा पनि गर्नु अनि कन्जुसी पनि गर्नु के मजा आउँछ। त्यसै लागि हामी एकदम मनले गर्छौँ।
यहाँले भन्नुभएको जस्तै खाना खाना आउनेहरूले कतिको खुसी व्यक्त गर्नुहुन्छ,
मान्छे भन्छन् तर मैले हेर्दैछु, यति आशीर्वाद दिन्छ, यति मनले एकदम खुसी, मतलब हृदय गदगद, मलाई त निन्द्रा पनि हराइसक्यो, खाना पनि मन लाग्दैन, त्यही सेवा गरिरहेको जस्तो लाग्छ, राति रातभरि निन्द्रै लाग्दैन, मतलब निन्द्रा लाग्दैन, हल्का निन्द्रा लाग्दैन, तर दिमागमा त्यही सब घुमिरहन्छ, यस्तो आनन्द लाग्छ कि एकदम यसभन्दा पुण्यको कुनै कामै गर्न सकिँदैन। मैले
जस्तो यहाँले भनेको एउटा राजमाको तरकारी र बासमती,
अहिले अहिले म तपाईँलाई त्यही भन्दै थिएँ, तपाईँले अघि भन्नुभयो नि 10-12 वर्षदेखि म 40 वर्षदेखि सक्रिय समाज सेवामा छु, म अतिथि सदनमा पनि मेम्बर, व्यापार संघमा पनि, पञ्चायतकालमा वडा अध्यक्ष पनि थिएँ, म 5-5 पल्ट संसदमा पनि लडे, म भूकम्प पीड़ित बाढ़ पीड़ित, म जैन भवनको जैन समाजको 7-8 वर्ष अध्यक्ष पनि बसेँ। मैले धेरै मान्छेसँग जुटेको अनुभवले मैले के हेरेँ भने कि 365 मान्छेको मैले लिस्ट बनाउँछु, अनि 365 मान्छेलाई आज तिरुतरबाट सुरु गर्छु, यो अभियान चल्छ, हामी साथीहरू सल्लाह गरे, अनि पहिले दिन धेरै सकारात्मक कुरा आयो त्यसमा। पहिले दिन अब साथीहरू मैले नबोलाएर पनि जो साथी चिनेका थिए सबै खानामा, त्यहाँ आमोद कोइकेल, त्यो दीपक पौडेल, मोहम्मद कादिर, अमित धारेमा, यसरी जुट्दै गए मान्छे, जुट्दै गए, जुट्दा जुट्दा मैले हेरेँ कि सबले एक एकवटा काम जिम्मा लगाएपछि सबले काम गर्दैछ, त्यो गर्यो। अर्को कुरा,
कस्तो काम जिम्मा लगाउनु भएको थियो?
काम जिम्मा मतलब कसैले खाना जस्तो पस्किनमा, कोही मान्छे त्यहाँ थप्ने खाना थप्नेमा, कोही तरकारी ल्याउनेमा, को माल कति घटेको छ, कोही केही, को खाना जुठो हाल्दैछ, जुठो नफ्याकोस् त्यहाँ ड्युटी, त्यो स्वतः आफै गर्दा गर्दै आफै सबै यस्तो सिस्टममा बसिसकेछ कि त्यहाँ। अब एउटा कुरा मैले के महसुस, अर्को महसुस के गरेँ भने, यो अभियानले एउटा महसुस के गर्यो भने, जात न पात, 10 रुपियाँमा बासमती भात, त्यहाँ हेर्छु मुसलमान पनि, मुस्लिम पनि छ, हिन्दू पनि छ, पहाडे पनि छ, मधेसी पनि छ, मारवाडी पनि छ, सब जात भिडेको छ,
सबैलाई एकै ठाउँमा बाँध्ने काम चाहिँ यसले गर्यो।
यो मैले कुनै सोचेर सम्झेर प्लानिङ गरेर होइन, यो अटोमेटिक यस्तो भगवान्ले देखाइदियो, बाटो आफै जुट्दै गएको छ, आफै हुँदै गएको छ जस्तो लाग्छ। मलाई त लाग्छ म एउटा माध्यम, एउटा निमित्त मात्रै भयो, माध्यम मात्रै भयो, यो भगवान्ले नै मलाई यो बाटो लगाइदियो। यति
मलाई अलिकति अगाडि म फर्किएँ, 2019 सालमा जन्मिनु भयो विराटनगरमा पढ्नको लागि, म भारत जानु
पढ्नको लागि अलिक, हामीहरू यहाँ बहुत पुरानो छौँ, हाम्रो हजुरबुवा ईश्वरचन्द धारेवाललाई नचिन्ने यहाँ भन्दा बहुत कम लोक थिए, हाम्रो 3500 बिघा जग्गा थियो। सानोमा अलिकति अशोक दाई हुनुहुन्थ्यो, अहिले सम्झना पनि आयो, उहाँ म धेरै बदमासी गर्थे क्या बचपनमा, अनि बदमासी गर्थ्यो भने हामी दुइटैलाई छुटाउनको लागि, अल्गाउनको लागि, हामी 7 जना दाजु भयो, अनि दुइटैलाई अल्गाउनको लागि बुवाले मलाई मेरो जयपुरमा सानी आमा हुनुहुन्छ त्यहाँ पठाइदिनुभयो, अनि म त्यही पढेँ, अनि त्यहाँ सेकेन्डरी हायर सेकेन्डरी हुन्छ, हायर सेकेन्डरी गरेर आएर म यहाँ विराटनगरमा लो क्याम्पसमा आइएल जोइन गरेँ। त्यही बेलामा यसो मनमा चुनाव चल्दै थियो, कोही नपसा लड्दै थियो, कोही नसा लड्दै थियो, मलाई त्यति बेला थाहा पनि नपसा ठुलो हुन्छ कि नसा ठुलो हुन्छ। हामी साथीभाइहरू गफ गर्दा गर्दा म एउटा साथीले भन्यो, म लड्छु, एउटा म लड्छु, म पनि नपसामा लड्छु भनेर म नपसामा चुनाव लडेँ, तर मेरो बुवाको हजुरबुवाको ब्याकग्राउन्डले गर्दा म लडेँ र 21 वर्षको उमेरमा वडा अध्यक्ष भइहाले।
ए भनेको सानै उमेरमा वडा अध्यक्ष हुनु?
हो, वास्तवमा भन्यो भने अब त्यो 20 वर्षकै उमेरमा मैले वडा अध्यक्ष भएको, 21 वर्ष त के हुन्थ्यो नि त्यति बेला युवक संगठन संस्था लिनु पर्थ्यो, अनि मैले त्यो 20 वर्षको उमेरमा वडा अध्यक्ष भइहालेँ, वडा अध्यक्ष भएपछि काम गर्ने अवसर पायो। त्यतिबेला 43 सालमा बाढी आयो, त्यसमा जोडसोडले खटे, 45 सालको भूकम्पमा त हामीहरू यहाँ ट्रक मान्छे उमेशजङ थापा र म मिलेर यहाँ ट्रक गाउँ गाउँबाट मान्छे ट्रक मान्छे लगेर ब्लड डोनेसन गराए, चुडा भुजिया प्याज झोलामा सबलाई दिँदै खुवाउँदै त्यहाँ ब्लड डोनेसन गरे। त्यो गर्दा गर्दा मेरो सुरुदेखि एउटा मनमा कि यो सेवा गर्न यति आनन्द आउँदो रहेछ, त्यो कुनै पनि कुरामा आउँदैन, पैसा कमाएर पनि साधन भएर पनि, तर त्यो आनन्द चाहिँ सेवामा आउँछ, त्यो कुनैमा आउँदैन।
3500 बिघा जग्गा थियो हजुरबुवाको पालामा, अहिले चाहिँ कति छ?
अहिले छैन, अहिले साफ भइसक्यो. किन भन्दाखेरि
यस्तै गरी समाजसेवाले साफ
समाजसेवाले मैले एक्लै होइन, दाजुभाइको पनि हिस्सा लाग्यो, सबको लाग्यो. तर के थियो भने हाम्रो बुवाहरू हजुरबुवाको पाँचजना छोरा बुवाहरूमा आपसमा सब अब जमिदारका छोरा सब आफ्नै सानले हिँड्ने, जसले जहाँ बसाइदियो मान्छेले त्यहीँ कब्जा भयो. पछि हदबन्दी पनि लाग्यो, हदबन्दी पनि धेरै गयो, त्यसरी जाँदा जाँदा धेरै गयो. अहिले त म जुन घर बसेको छु त्यो एउटा घर मात्रै छ. मैले 12 वर्ष अगाडि त्यो कृष्ण ब्याङ्कलाई मेरो अगाडिको मेन रोडको घर बेचेँ. 20 बिघा जग्गा थियो, त्यो पनि मेरो बिको. अरू दाजुभाइको अलिअलि छ.
किन बेच्नु भएको त?
मैले यही सोसियल वर्क त्यसैमा आनन्द लाग्छ कि.
यसको सम्पत्ति सबै यसमै सिद्ध्याउने त
होइन, अहिले छ मेरो भाडा साडा आउँछ यसै सिद्ध्याउने. अब त्यो सम्पत्ति भन्दा यसमा जति आनन्द आउँछ
त्यसरी. यहाँले अघि भन्नुभएको थियो नि 30,000 देखि 35,000 दैनिक अहिले खर्च छ,
त्यो आरामले भइरहेछ. मैले मलाई लाग्दै थियो, तर मलाई मैले के हेऱ्यो भने पहिला सुरु गर्दाखेरि अहिले जस्तो के छ भने 10-12-13,000-14,000 रुपियाँ त्यो 10 रुपियाँले कलेक्सन आइहाल्छ. कसै कसै दिन अलिक बढी आइहाल्छ, 1,500 कसैले हालिदिन्छ. त्यसपछि हामीले अहिले के गरेको छौँ, पहिला 11,000 रुपियाँ राखेको थिएँ एकजना मान्छे एक दिनको खाना खुवाउने 11,000. जुन दिन पहिलो दिन सुरु गरे हामी चारजनाले खर्च गरे जय श्रीराम लेखेर हामी सुरु गरिदियो त्यस. अनि पहिलो दिन मेरो भाइ युवराज हालेवा छ, उसले 11,000 रुपियाँ आफ्नो छोराको हातमा पठाइदियो कि मेरो तर्फबाट त्यो डोनेसन बक्समा हालिदिनु. अनि भोलिपल्ट त्यो भयो, पर्सिपल्ट फेरि नन्दकिशोर तापडियाले भन्यो मेरो तर्फबाट. अनि पवन अगरवाल हाम्रो एउटा साथी हुनुहुन्छ, उसको काठमाडौँमा पानी ट्याङ्की फ्याक्ट्रीहरू छ. अनि उसले भन्यो 52 हप्ता 52 शनिबार मै दिन्छु. अनि त्यो नन्दु तापडियाले भन्यो महिनामा 2 दिन मेरो तर्फबाट मतलब. अनि मैले पनि महिनामा 2 दिन मेरो तर्फबाट. यसरी गर्दा गर्दा हामीहरू कुरा मात्रै गर्दै थियो. अब धडाधड मान्छेहरू आउँदैछ, मेरो आज मेरो बुक गराइदिउँ, आज मेरो बुक गराइदिउँ गर्दा गर्दा अहिले अहिले अहिलेसम्म मलाई लाग्छ कि 40-45 जनाको मान्छेको त नाम आएको छ. मैले चाहिँ मलाई सोध त्यो मान्छेले कसरी चलाउँछ, तिमीहरू 365 दिन चलाउन सक्दैन. अनि मैले भने 365 जनाको मैले नाम 365 जनाले नाम टिपाइसकेको छ, बुक भइसकेको छ. मैले त्यो किन भन्यो भने मान्छेले कन्फ्युज नहोस् कि चलाउन सक्छ सक्दैन. हाम्रो दिमागमा के थियो भने हामी 365 जनाको लिस्ट बनाउँछौँ र सब साथीलाई भन्छु, साथीभाइलाई आज तेरो तर्फ आज तेरो तर्फ. तर हामीले भन्नै परेन कसैलाई, आफै त्यो धराधर धराधर नाम टिकाउँदैछ. आज भरत ढाल हुनुहुन्छ, उहाँको तर्फबाट थियो उहाँको. हिजो अर्को थियो अस्ति नन्दकिशोर राठी हुनुहुन्छ, उहाँको छोराको बर्थडे थियो. अहिले मान्छेमा
अहिले चाहिँ तपाईँहरूले खाना घर लग्न दिनुहुन्न?
होइन, अहिले के गरिदिएछ भने पहिला चाहिँ मान्छे 10 प्याकेट 20 प्याकेट लग्न थाले एक एकजनाले. अनि त्यसलाई कन्ट्रोल गर्न 1 प्याकेट गरेको थिएँ. अनि हिजो मैले के छ भने सबैको सबै गर्दा गर्दा पनि अलिक खाली टाइम भयो भने यताउता दुख कुना कालीमा ओल्ड टोलमा गएर सोध्छु मान्छेलाई के कस्तो भइरहेछ. अनि मान्छेले भने 1 प्याकेटले त अलिक हुँदैन, 2 प्याकेट गर्नुपर्छ. हस्पिटलमै कोही मान्छे एउटा कुरुवा छ, एउटा पेसेन्ट छ, त्यहाँ 2 प्याकेट. कसैलाई कहीँ बाहिर जाँदैछ भने 2 जना भयो भने 2 प्याकेट लिएर गयो. त्यो हिँड्दा हिँड्दा त्यो हिसाबले 2 प्याकेट लिमिट गरिदिएछु.
कति बजे उठ्नुहुन्छ बिहान?
म त अहिले पहिला मेरो बानी थियो 10-11 बजे उठ्ने, अहिले त म 5 बजे उठेर त्यहाँ पुगिहाल्छु खाना पकाउने ठाउँमा. आफै एकदम स्वतः मलाई न उठाउनु पर्छ न. अनि यो कार्य यो काम सुरु गरेपछि मेरो श्रीमतीको नजरमा पनि मेरो इज्जत धेरै बढेको छ. किन भन्दाखेरि पहिला अब अल्छी गर्थे, उठ्थे आरामले जान्थे. अब मेरो बुढीले पनि चिन्ता गर्छ, ओहो तपाईँले उठ्नुपर्छ, चाँडै सुतिहाल्नुहोस्, बिहान चाँडै उठ्नुपर्छ, त्यहाँ जानुपर्छ. यस्तो मतलब मेरो जति साथीहरू त्यहाँ खट्दैछ त्यो साथीहरूको घरमा पनि सबको इज्जत बढेको छ.
रमाइलो गर्न कतिको मन लाग्छ तपाईँलाई?
त्यो म कहिले पनि टेन्सनमा तपाईँले मलाई हेर्नु होला या पत्ता लगाउनु, म एकदम इजी. म टेन्सन दिने मान्छे टेन्सन लिने मान्छे नै होइन. म
गीत गाउने अथवा रमाइलो गर्ने त्यस्तो हुन्छ.
गीत भन्दा म अलिक जोक्स चुटकुलाहरू मनपर्छ मलाई. जोक्स चुटकुलाहरू गीत आफ्नो सुन्न मन लाग्छ, तर आफ्नो भोइस राम्रो छैन. त्यसरी
कविताहरू पनि लेख्नुहुन्थ्यो?
कविता अलि अलिक तुक्काहरू म बनाइरहन्छु, तुक्काहरू म आफू पनि बनाउँछु. मलाई सुरुदेखि त्यस्तो
बानी याद छ, टुक्का त्यस्तो
धेरै याद छ. अब यही भनौँ न, अहिले अब जात न पात 10 रुपियाँमै बासमती भात, खर्चा न पर्चा खाली सिका चर्चा, यस्तो यस्तो कुरा आइरहन्छ क्या दिमागमा
तपाईँलाई कुनै नेपाली गीत कुन चाहिँ साह्रै मनपर्छ यसो
यसो छ नि म छक्का पञ्जा 2 हेरेको थिएँ काठमाडौँमा मलाई यस्तो लाग्यो यस्तो स्तरीय फिल्म नेपाल नेपाली फिल्म पनि यति स्तरीय हुन सक्छ भनेर अनि अस्ति पनि दिपाश्री पनि आउनुभयो त्यो त्यहाँ खाना खुवाउन उहाँको आमाको यादमा उहाँले एक दिनको खाना खुवाउनु भयो अस्ति जस्तो मेयर भीम पराजुली मेयर हुनुहुन्छ उहाँ आफै आएर सबै हेर्नुभयो आफै पनि भन्नुभयो म भोलि भात खान आउँछु भोलिपल्ट उहाँलाई कोही मरिमराउमा जानु परेको थियो अनि उहाँले फोन गर्नु दाइ मेरो लागि अलिकति भात चाहिँ राखिदिनु होला म एकदम भोकै छु खान्छु भनेर त्यो बेलासम्म चलिरहेको थियो अनि उहाँ आउनुभयो उहाँ आएर भात खानुभयो त्यसपछि मुती दुगर अहिले उद्योग मन्त्री हुनुहुन्छ उहाँ आउनुभयो शेखर कोइराला आउनुभयो आज अमृत अरियाल आउनुभयो
सबै आएर खानेको क्रम चाहिँ चलिरहेको छ मैले यहाँको एउटा मात्रै कुरा सोधेको यहाँलाई गीत चाहिँ कतिको सुन्न मनपर्छ कुन गीत साह्रै मनपर्छ नेपाली गीत
नेपाली गीतमा नारायण गोपालको गीतहरू एउटा मान्छेको मायाले गर्दा कति फरक पर्दछ जिन्दगानीमा भने त्यो गीत मलाई खुब मनपर्छ
हुन्छ धेरै धेरै धन्यवाद छ उज्यालो फल्सामा कुरा गरिदिनु
धन्यवाद धन्यवाद धन्यवाद
छोड़ू दास को दुख मा एउटा मान्छेको मायाले पनि धेरै फरक पार्छ जिन्दगीमा, कसैको मायाले जिन्दगीलाई धेरै नै फरक पार्छ। सही तरिकाले अघि बढाउन अथवा जीवनलाई अर्कै मोडमा लैजानको लागि गीत सुन्यौं हामीले उज्यालो पल्सामा नारायण गोपालको स्वरमा। आजका हाम्रा पाहुना मोरङका व्यवसायी, आजका हाम्रा पाहुनासँगको भलाकुसारीपछि उहाँको रोजाईमा गीत सुन्यौं र आजका हाम्रा पाहुना हुनुहुन्थ्यो अहिले विराटनगरमा 10 रूपियाँमा खाना खुवाउने काममा जुट्नुभएका दिलीप धाडेबा, उहाँसँग कुरा गर्दै हुनुहुन्थ्यो हाम्रा मोरङ सहकर्मी सुमन तिमल सिन्हा। तपाईँले हामीलाई उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा सुनिरहनु भएको छ भने हामीलाई 90 मेगाहर्जमै धादिङमा युनिक एफएम र सिन्धुलीमा सुनकोशी एफएमबाट पनि सुनिरहनु भएको छ अनि विराटनगरमा इसका एफएमबाट सुनिरहनु भएको छ भने चितवनमा रेडियो चितवन, पोखरामा रेडियो तरंग, कैलालीमा एफएम रेडियो स्टार, डोल्पामा रेडियो त्रिपुरा, काभ्रेमा सेफर्ड एफएमबाट सुनिरहनु भएको छ। यसै मध्येमा रेडियो रामज्ञानु र रेडियो टाइगर, जाजरकोटमा रेडियो जाजरकोट र रेडियो हाम्रो पाइला, रूकुममा रेडियो चौरजहारी, जुम्लामा रेडियो सिन्झार र रेडियो नारी आवाज, डडेलधुरामा रेडियो युनिटी, बैतडीमा रेडियो सनसेट, तनहुमा युनाइटेड एफएम र स्मार्ट एफएम, मनाङमा रेडियो मनाङ, बाजुरामा रेडियो पौरखी, रामेछापमा रेडियो तीनलाल, शंखुवासभामा गुरास एफएमबाट सुनिरहनु भएको छ भने मुगुमा रेडियो खेस्म मालिका अनि नुवाकोटमा मिक्स एफएम, हुम्ला सिमिकोटमा रेडियो कैलास र पाल्पामा रेडियो मुक्तिनाथबाट पनि हामीलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। आजको कार्यक्रम सुन्न छुटाउनु भएको छ भने फुर्सदको समयमा उज्यालो अनलाइन .com गएर डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ। आजलाई भने उज्यालो पल्साको समय सकिने लागिसकेको छ। आज हामीले विश्व इतिहासमा आजको दिन आजका पाहुनामा विराटनगरमा 10 रूपियाँमा खाना खुवाउने काममा जुट्नुभएका दिलीप धाडेबासँगको भलाकुसारी, धादिङका सरोज नेउपानेको घुमफिर अनुभव, मीडियामा आज आजको बजार अनि गीत सुन्यौ। आजलाई कार्यक्रम उत्पादनमा सहयोग गर्ने मोरङ सहकर्मी सुमन तिमिल सिन्हा, साथी बिना नेउपाने, प्राविधिक साथी मनोज विष्ट र झण्डै 1.5 घण्टा मलाई साथ दिने तपाईंलाई पनि धेरै धन्यवाद दिन्छौ। 8 बजे उपत्यका विशेष नेपाल खबर सुन्न सक्नुहुन्छ। भोलि बिहान काया कैरन पछि उज्यालो पल्साको नयाँ अंकको साथमा आउनेछौ। आजलाई सजना तिमल सिन्हा विदा हुन्छु। उज्यालो सुन्दै गर्नुहोला। नमस्कार।
पहाड़ को माथी माथी पहाड़ को माथी माथी घूमते उड़े आकाश को चारे तीर फैली
पागल जस्ते उड़ने बादल हो तिमी बादल हो
बादल हो जो बादल हो
पहाड़ को माटी माटी घुम्दै उडेर आकाश को तारै तिर फैलिएर
पागल जस्तै
तिमी बादल हौ
हौ अरे सावन को झरी हूँ दुखी भई हूँ तो खुशित बने
ऋष उठे भेल भाई बगाई लाने पागल जस्ते उड़ी हिरने बादल हो तिमी बादल हो
बादल हो जो
बिजुली भाई कैले काही संकी दीने पागल जस्ते उड़ी हिड़ने बादल हो तिमी बादल हो
बादल हो जो बादल हो
पहाड़ को माटी माटी गुंदै उड़ेर आकाश को तारै तीर फैलिएर
पागल जस्तै उडी हिड्ने बादल हो त्यो बादल हो
बादल हो तिमी बादल हो
उज्यालो फल्चा उज्यालो फल्चा उज्यालो फल्चा
उज्यालो फल्चा